الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، فوز بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. وتراهم ينظرون إليك وهم لا يبصرون. وقال عليه الصلاة والسلام في الجواب ما الإحسان أن تعبد الله كأنك تراه فإن لم تكن تراه فإنه يراك. صدق الله العلي العظيم وصدق رسول النبي الكريم. معزز خواتين وحضرات، دیکھنا، سننا، بولنا اور سوچنا یہ سب انسان کے ساتھ لگے ہوئے ہیں، اور اللہ جل شان نے جو ذرائع ان کے دیے ہوئے، ان ذرائع سے انسان ان کاموں کو کرتا ہے، لیکن ان کا تعلق دل کے ساتھ ہوتا ہے، دل کے اوپر اثر انداز بھی ہوتے ہیں اور دل سے یہ اثر بھی لیتے ہیں. لہذا اگر کسی کے دل میں کسی کے لیے نفرت ہو، تو وہ جس کو دیکھتا ہے، اس کو جب دیکھتا ہے تو اس کے دیکھنے کا انداز نفرت والا ہوتا ہے، اس کے اندر برائیاں تلاش کرتا ہے. اور اگر کسی کے ساتھ محبت ہو، تو وہ اس کو محبت کی نظر سے دیکھتا ہے، ان کی غلطیاں بھی ان کو اچھی نظر آتی ہیں. تو اس کا مطلب ہے کہ انسان کو جو دل والی بات ہے وہ مطلب ظاہر بہتر کرنی ہوگی، اور ان کے جو تمام اعمال ہے اگر وہ صحیح دل کے ساتھ یعنی ہو رہے ہیں، تو اس کے اثرات مختلف ہوں گے. مثلا میں نماز پڑھ رہا ہوں، تو نماز پڑھنے کا جو میرا اثر ہے وہ اصل میں نماز کے ساتھ جو میرا دل لگا ہوا ہے اس کے اوپر منحصر ہے. یعنی میرا دل اگر نماز کے ساتھ لگا ہوا ہے، تو پھر نماز کے اعمال کا اثر میرے اوپر اس طرح ہوگا. مثلا میں سبحان رب العظیم کہتا ہوں، تو یہ میں اگر واقعی دل سے کہتا ہوں تو اس کا اثر اور ہوگا، اور اگر دل سے نہیں کہتا ہوں، محض ذہن سے کہتا ہوں یا بغیر سوچے کہتا ہوں، صرف عادت کے طور پر، تو اس کا اثر اور ہوگا. تو اس وجہ سے ظاہر مطلب جو اعمال ہیں ان کے اوپر ہمارا دل اثر انداز ہو رہا ہے، اور اس کے حساب سے ہم لوگ اس سے مطلب اثر لیتے ہیں. اب جیسے اللہ جل شانہ نے نماز کے بارے میں ارشاد فرمایا، ان الصلاۃ تنہی عن الفحشاء والمنکر ولذکر اللہ اکبر، بے شک نماز بہائی کے بعد اسے منکرات سے روکنے والی ہے، اور اللہ کی یاد تو بڑی چیز ہے. تو اس کا مطلب یہ ہے کہ نماز کے اندر یہ جو مطلب جو اثر ہے یہ ہونا چاہیے، یعنی منکرات سے روکنا، بہائی کے باتوں سے روکنا. لیکن اگر ایسا اثر نہیں ہے، تو اس کا مطلب ہے کہ ہماری نماز ابھی درست نہیں ہوئی، ہماری نماز کے اندر وہ اثر نہیں ہے جو کہ ہونی چاہیے. تو کیوں نہیں ہے؟ ظاہر مطلب اعمال کے ساتھ ہمارا دل نہیں لگا ہوا، ایک تو یہ بات ہے. تو یہ ان پٹ ہے، ان پٹ کے لحاظ سے مطلب یہ کہ ہم لوگ کیا کرتے ہیں. مثال کے طور پر ہم کماتے کتنا ہیں، اور پھر دوسری باتیں بچاتے کتنے ہیں. یہ دو باتیں ہمارے معیشت کے اوپر بڑا اثر ڈالتی ہے. اگر ہم کماتے توڑے ہوں تو ظاہر مطلب ہمارے پاس پیسے کم ہوں گے، اور اگر ہم کماتے تو زیادہ ہو لیکن خرچ اس سے بھی زیادہ کرتے ہو، تو پھر بھی ظاہر مطلب ہے کہ ہمارے پاس کچھ نہیں رہے گا. تو اس کا مطلب یہ ہے کہ ایک تو بچانا اور ایک کمانا، ان دونوں پہ نظر رکھنی چاہیے. تو دل کے اوپر نظر رکھنی چاہیے کمانے کے لحاظ سے، اور نفس کے اوپر نظر رکھنا چاہیے بچانے کے لحاظ سے. ایک انسان اگر اپنے نفس کے اوپر محنت نہیں کرتا، اور اگر اس کا نفس باغی ہے، تو وہ جو کما رہا ہے وہ ضائع کر رہا ہے. مثال کے طور پر کوئی جو ہے نا مطلب کوئی بوری کے اندر آٹا اور گندم وغیرہ لے جا رہا ہے، تو اگر مطلب اگر جو ہے نا وہ ایسا ہے کہ یعنی اس کے اندر سوراخ ہے، تو وہ سائیکل کے اوپر اگر اس کی بوری پڑی ہوئی ہے تو گھر تک پہنچے گا تو اس کے اندر شاید ایک دانہ بھی نہ بچا ہو، وہ سارے کے سارے گر گئے ہوں گے. اب اس وہ لایا تو تھا لیکن وہ ظاہر وہ بچا نہیں سکا. تو اس کا مطلب یہ ہے کہ اس طریقے سے بعض دفعہ ایسا ہوتا ہے کہ انسان کماتا ہے لیکن بچا نہیں پاتا، اور بعض دفعہ ایسا ہوتا ہے کہ کماتا ہی نہیں ہے. تو لہٰذا دل و دماغ سے انسان کماتا ہے، اور قلب و جگر سے انسان بچاتا ہے. تو اس لحاظ سے ہم لوگوں کو ان دونوں کے اوپر محنت کرنی پڑے گی کہ ہم لوگ اپنے جو اعمال ہے اس کے اندر جی لگا دیں، جی لگا کے ان اعمال کو کر لیں، اور اس کے اوپر جو اثرات ہیں ان کو مرتب کرنے دیں، اور پھر ان اثرات کو بچائیں بھی. مثال کے طور پر میں نے نماز پڑھ لی لیکن نماز سے باہر آ کر میں نے بے احتیاطی کی، اور مطلب یہ ہے کہ اپنی حفاظت نہیں کی، اپنے آنکھوں کی حفاظت نہیں کی، اپنے کانوں کی حفاظت نہیں کی، تو اس وقت ظاہر مطلب یہ کہ اس کے جو اثرات ہیں وہ زائل ہو جائیں گے. پھر ہم گھر جو ہے نا کچھ بھی بچا کے نہیں لے جا سکیں گے. तो इस लिहाज से हम लोगों को मतलब आंखों के ऊपर भी पहरा लगाना पड़ेगा। ये अकल के साथ ताल्लुक रखता है, यानी अकल जो है ये मतलब इंसान को पता हो कि ये चीज इस वजह से जाया हो जाती है तो फिर उसका ख्याल रखते हैं। तो अब जाहिर है मतलब जैसे हम लोग यानी हमें मालूम हो जाए कि हम नमाज के जरिए जो कमाते हैं वो हमारे आंखों के जरिए से कानों के जरिए से जाया हो जाता है, तो फिर हमारी अकल को ये ख्याल रखना चाहिए कि हम अपने आंखों को इस तरह इस्तेमाल न करें जिससे वो हमारे अमाल जाया हो जाए। तो इसके लिए मतलब जाहिर है अपने आंखों की हिफाजत कर ले, ऐसे महफलों में न जाए जहां पर इस किस्म के मसाइल हो। बाज दफा ऐसा होता है ना कि एक साहब है, वो कहता है कि समझता है कि तबलीग के लिए मैं जो है ऐसे लोग के पास जाऊं जाओ जिनके पास जाना वैसे मुनासिब नहीं है। अब तबलीग के लिए बेशक जाए लेकिन अपने आप को बचा के जाए, मतलब ऐसा ना हो कि अगर आप उनको तबलीग करें वो भी गैर महसूस अंदाज में गोया कि आपको तबलीग कर रहे होंगे। अब वो अगर आपकी तबलीग उसकी तबलीग से कमजोर हो गई तो बजाय आपको फायदा कि आपको नुकसान होने लगेगा। तो इस सूरत में अपने आप को बचाना लाजिम है। यही वजह है कि आखिर में फरमाया गया कि आखिर में जब फितना बहुत ज्यादा हो जाएगा तो हदीस शरीफ में आता है कि फिर गरों के टाट बन जाओ। इसका मतलब फिर किसी और को ना कहो, अपने आप को बचाओ। हाँ, ये मतलब सूरत हाल बन जाएगी। तो इस लिहाज से मतलब जो है कि हम लोगों को अपने आप को बचाना ये बहुत जरूरी है। मतलब यानी मिसाल के तौर पर आप जिसको भी बचाना चाहते हैं तो वो तो ठीक है, लेकिन सबसे पहले अपने आप को तो बचाओ। जैसे जहाज में हम जाते हैं तो जहाज में जो ऐलान होता है कि अगर मतलब ऑक्सीजन कम हो जाए तो उस वक्त आपके पास ऑक्सीजन का मास्क गिर जाएगा, तो आप उसको उठा के पहले अपने आप को प्रोटेक्ट करें, यानी अपने आप को लगा दे वो, और फिर इसके बाद अगर आपके पास कोई इन्फेंट है वगैरह है, बच्चे हैं, तो फिर उनको लगाए। उसकी वजह यह है कि अगर आपने पहले उनको लगाया उस दौरान में आप बेहोश हो गए तो आप भी गए वो भी गए दोनों चले गए, और अगर आपने अपने आप को लगाया तो कम अज कम आप तो बच जाएंगे और उसके लिए बचने का सामान भी बन जाएगा। तो इसी तरीके से अगर आप अपने आप को नहीं बचाते तो जाहिर है वो भी खराब हो गए जिनके पास आप जा रहे हो और आप भी खराब हो गए, दोनों की खराबी मतलब हो जाएगी। तो ऐसी सूरत में पहले अपने आप को बचाना होता है फिर बाद में दूसरों को बचाना होता है। तो इस वजह से हजरत मौलाना अलियास रहमतुल्लाह अलैह ये बाकायदा ये इसके लिए एहतमाम करते थे कि जब कभी गश्त के लिए जाते थे तो वो अपने साथ सुलहा की जुमात ले जाते थे ताकि दिल की हिफाजत हो। हाँ जी, फिर इसके बाद जो है ना मतलब अगर कोई लोगों किसी मिलने का असर हो जाता तो फिर क्या करते, फिर जो है ना मतलब रायपुर शरीफ जाते या सहारनपुर शरीफ जाते जहाँ दो खानकाहें थी, और या फिर मस्जिद में इतिकाफ करते ताकि जो है ना मतलब अगर कोई नुकसान हुआ हो तो उस नुकसान की तलाफी हो सके। अब समझदार लोग इस तरह करते हैं जैसे मैंने अर्ज किया कि अकल को इस्तेमाल किया जाता है। तो बहरहाल हम लोगों को अपने आप की हिफाजत बहुत करनी पड़ेगी। अगर खुदा ना खास्ता अपनी हिफाजत हमने नहीं की तो हमारा जो एक एक सेकंड है या हमें बना रहा है या हमें खराब कर रहा है। जैसे मौलाना रूम रहमतुल्लाह ने फरमाया ना कि इतना अरसा तूने नमाज पढ़ी लेकिन तुम्हारे ऊपर असर कितना हुआ, और हदीस शरीफ में आता है कि बाज लोग जो है ना 60 साल तक नमाज पढ़ते हैं लेकिन उनकी नमाज कबूल नहीं होती क्योंकि कभी उनका सिजदा ठीक नहीं होता, कभी उनका रुकू ठीक नहीं होता, कभी उनका क्याम ठीक नहीं होता, कभी उनकी किरत ठीक नहीं होती। अब ये सब अकल की बात है कि हम अपने अकल से काम लें और सोचें कि किन चीजों की वजह से हमारी नमाज खराब हो रही है। मिसाल के तौर पर सबसे पहले बड़ी बात तो ये कि नमाज को हम सीखें। अगर नमाज को हम सीखते नहीं और बगैर से की करते तो जाहिर है किसी वक्त भी किसी वजह से भी नमाज खराब हो सकती है। तो नमाज को सीखने के लिए ये जाहिर मतलब कोई ज्यादा देर नहीं चाहिए, अगर इंसान दिल से 2-3 दिन भी लगा ले तो इस नमाज को सीख लेगा। ये जो है मतलब नमाज को सीखना इतना मुश्किल नहीं क्योंकि थोड़े अमाल हैं इनमें, अपने अमाल को दुरुस्त करना। तो मिसाल के तौर पर एक शख्स से पूरे कुरान को तजवीद को दुरुस्त नहीं कर सकता फौरी तौर पर, तो कम अज कम इतना तो दुरुस्त जरूर कर सकता है कि अपने नमाज की जो अल्फाज है वो दुरुस्त कर ले, या जितने कुरान मतलब वो पढ़ना चाहता है नमाज में वो जो है मतलब कम अज कम दुरुस्त कर ले। तो वो जो है दुरुस्त कर ले तो कम अज कम किरत उसकी सही हो जाएगी। इस तरीके से उसके जो फरायज है, वाजिबात है, सुनने मुस्तहबात है, इनको दुरुस्त करने में 2 दिन से ज्यादा नहीं लगते। वो हजरत मौलाना तकी उस्मानी साहब दामत बरकातुम की किताब है, नमाज सुन्नत के मुताबिक पढ़िए, वो चंद सफात की किताब है, अगर कोई इसको अच्छी तरह समझ ले तो इंशाल्लाह उसकी नमाज दुरुस्त रहेगी। तो ये कोई इतने लेकिन अगर कोई 60 साल में इतना वक्त भी इसके लिए नहीं निकाल सकता तो ये अकल का कसूर है। یہ عقل کا قصور ہے. انسان اپنے عقل کو کیوں نہیں استعمال کرتا ان چیزوں کو سیکھنے کے لیے؟ کوئی اتنا بڑی بات تو نہیں. بہت ساری چیزیں ہم کافی عرصے میں سیکھ جاتے ہیں تو ان کے لیے ہم نفع کا وقت فارغ کر لیتے ہیں, لیکن اتنی اہم چیز جس پر ہمارے سارے اعمال کا دارومدار ہے وہ اگر ہم درست نہیں کر سکتے تو پھر کیا مطلب؟ دوسری بات یہ کہ اپنے نفس کو درست کرنے کے لیے کچھ باقاعدہ انتظام کرنا چاہیے, اور باقاعدہ انتظام یہ ہے کہ باقاعدہ مشائخ کے ساتھ اس مقصد کے لیے تعلق قائم کیا جائے, اور جس طریقے سے وہ کہیں پھر اس طریقے سے کام کیا جائے, ورنہ وقت بہت تیزی کے ساتھ گزر رہا ہے. اللہ تعالی ہم سب کی حفاظت فرما دے, اللہ پاک ہم سب کو اچھے عمل کرنے کی توفیق عطا فرمائے, پھر ان عمل کی حفاظت کا بھی بندوبست کرنے کی توفیق عطا فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین. اللهم صل علی سیدنا مولانا محمد وبارک وسلم. اللهم ربنا آتنا فی الدنیا حسنہ وفی الآخرۃ حسنہ وقنا عذاب النار. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين برحمتك.